नमस्कार। सूचनाको हकको प्रचलन र प्रवर्धनका लागि रेडियो नेपाल र राष्ट्रिय सूचना आयोगको प्रस्तुति सूचना हाम्रो अधिकार कार्यक्रममा तपाईँलाई स्वागत छ। पाक्षिक रूपमा यसै समयमा सूचना हाम्रो अधिकार कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाई हाम्रा गाउँटोलमा भइरहेका हरेक विकास निर्माणका काम र आयोजनाबारे प्रश्न सोध्ने बानी बसालौं। हामीलाई संविधान र सूचनाको हक सम्बन्धी कानूनले यो अधिकार दिएको छ।
तपाईले आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्दा सार्वजनिक निकायबाट नपाएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्नुपर्छ।
राष्ट्रिय सूचना आयोग। सूचना हाम्रो अधिकार कार्यक्रममा आज हामी राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका सन्दर्भमा केन्द्रित सामग्री लिएर उपस्थित भएका छौं। आज हामी राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रम सम्बन्धी जानकारी, राष्ट्रिय सूचना आयोग 15 वर्ष पुग्दै गर्दा सूचनाको हकको कार्यान्वयनको अवस्था र राष्ट्रिय सूचना आयोगले खेलेको भूमिकाका सन्दर्भमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। शुरूमा राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका सन्दर्भमा आयोजना गरिएको कार्यक्रम सम्बन्धी सामग्री। राष्ट्रिय सूचना आयोगले आफ्नो 15 स्थापना दिवस मनाएको छ। यस अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो। समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकास सहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाबदेही बन्नुपर्ने बताउनुभयो। आयोगको 15 स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र ताको हित हुने बताउनुभयो। सूचनाको उज्यालोबाट मात्रै सुशासन, असल शासन वा हामीले चाहेको जस्तो आर्थिक विकास सहितको समृद्धि हासिल गर्न सकिन्छ। उपराष्ट्रपति पुनले भन्नुभयो, सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्नुहुँदै उहाँले जहाँ नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाही बारे सहज सूचना पाउँछन् त्यो राज्यमा सुशासन र असल शासन कायम हुने बताउनुभयो। उहाँले लोकतन्त्रमा आम जनता सूचनाबाट सुशिक्षित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड़ पनि दिनुभयो। लोकतन्त्रमा जनता भन्दा शक्तिशाली अरू कोही हुँदैन। उहाँले भन्नुभयो, सहज रूपमा सूचना उपलब्ध गराउँदा मात्रै राज्यप्रति जनविश्वास बढ़ेर जान्छ। उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको बताउँदै सूचना अधिकारीले सूचना दिन झर्को मानिरहेका छन् भन्ने गुनासो सुन्नमा आएको समेत उल्लेख गर्नुभयो। सूचनाको हकको सवालमा पछिल्ला वर्षमा केही आशालाग्दा उपलब्धि भएको बताउँदै उहाँले विशेष गरी पत्रकारले सूचनाको हकको प्रयोग गरेर लुकाएर राखिएका सूचना बाहिर ल्याई जनतालाई सुसूचित बनाएको पनि उल्लेख गर्नुभयो। समारोहमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले आर्थिक वर्ष 2077-78 सम्पादित प्रमुख कार्य मध्ये आयोगमा दर्ता भएका सबै 753 पुनरावेदन उपर कार्यवाही गरिएको जानकारी गराउनुभयो। सो अवसरमा आयोगले सूचना अभियन्ता उमित प्रसाद बागचन, दुर्गा आचार्य, कैलाश माझी, मनोज रौनियारलाई विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार 2079 प्रदान गरेको छ। त्यसै गरी विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी सूचना अधिकारी निर्मला लामा, दुर्गा प्रसाद शर्मा, राजु आचार्य, सत्यनारायण हुजदार र गोकर्णराज वाग्लेलाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार 2079 प्रदान गरिएको छ। त्यस्तै आयोगका कर्मचारी उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायब सुब्बा हेमन्त रिज्याललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ। राष्ट्रिय सूचना आयोग स्थापनाको 15 वर्ष पुगिरहँदा यो 15 वर्षमा सूचनाको हकको कार्यान्वयनमा कति उपलब्धि भयो त? यसमा राष्ट्रिय सूचना आयोगले कसरी आफ्ना काम कारवाहीहरू अगाडि बढ़ाउँदै गएको छ त? हामीले राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङसँग कुराकानी गरेका छौं।
सूचनाको हकको कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि स्वाभाविक रूपमा अब धेरै परिवर्तनहरू भएका छन्। यो 14 वर्ष पूरा गरेर 15 वर्षमा लाग्दै गर्दाखेरि सूचनाको हकको बारेमा धेरैलाई जानकारी भएको छ। सूचनाको हकको प्रयोग कसरी हुन्छ भन्ने बारेमा धेरै जानकारी भइसकेको छ। अहिले हेर्ने हो भने हामीले नै हेर्ने हो भने पनि लगभग राष्ट्रिय सूचना आयोगमा 8,000 भन्दा बढी पुनरावेदनहरू यो परिरहेको अवस्था छ। प्रत्येक वर्ष लगभग 1,000 भन्दा बढी पुनरावेदनहरू आउने गरेको छ र यस वर्ष मात्रै हेर्ने हो भने अहिले यो लगभग 9 महिनाको अवधिमा 1000 भन्दा बढी चाहिँ पुनरावेदनहरू परिसकेका छन्। त्यो स्तरबाट हेर्दाखेरि अब धेरै नागरिकहरूले सूचना माग्ने र नपाएको अवस्थामा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिरहेको अवस्था छ। त्यस्तै गरेर फेरि राष्ट्रिय सूचना आयोगले अब सचेतनामूलक कार्यक्रमहरू पनि विभिन्न जिल्लामा स्थानीय तहमा सञ्चालन गरिरहेको छ। नेपालको संविधानले अहिले परिकल्पना गरे अनुरूपको तीन तहको चाहिँ अब शासन प्रणाली छ। त्यो प्रणालीभित्र सूचनाको हकको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनको लागि राष्ट्रिय सूचना आयोगले थुप्रै कार्यक्रमहरू आयोजना गर्ने गरेको छ, तर त्यो पर्याप्त चाहिँ पक्कै छैन। त्यसले गर्दाखेरि अझै नागरिकहरूलाई सक्षम र सूचना माग्ने बनाउन पर्ने आवश्यकता चाहिँ हामीले देखेका छौँ।
अब यहाँहरूले गर्नुभएको फैसलाको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
पुनरावेदन नै हेर्ने हो भने पनि लगभग 90% भन्दा बढी चाहिँ पुनरावेदनहरूको फैसला हामीले गरेर सूचना उपलब्ध गराउने काम गरिराखिएको छ। त्यही क्रममा हेर्ने हो भने अब यो ठ्याक्कै संविधानको कार्यान्वयनपछि जब स्थानीय तह प्रदेश र संघ बन्यो त्यसपछि चाहिँ सूचना माग्ने र नपाएको अवस्थामा पुनरावेदन गर्नेको विश्लेषण गर्ने हो भने अहिले चाहिँ विगत वर्षमा चाहिँ लगभग 53% भन्दा बढी चाहिँ स्थानीय तह सम्बन्धित थिए पुनरावेदनहरू भने गत वर्ष चाहिँ हेर्ने हो भने 73% भन्दा बढी चाहिँ स्थानीय तहसँग सम्बन्धित पुनरावेदनहरू आउने गरेको छ। त्यसले स्पष्ट रूपमा के भन्छ भने नेपालको संविधानको कार्यान्वयन हुने क्रममा गइरहेको छ भन्ने मानेका छौँ र त्यही क्रममा चाहिँ केही स्थानीय तहहरूले कसरी सूचना प्राप्त गर्ने अवस्था पनि बढी सिर्जना भएको छ भने सूचना नपाएर राष्ट्रिय सूचनामा आउने गरेको पनि देखिन्छ। र हामीले अहिले चाहिँ के पनि भनेका छौँ भने सूचना नदिने र अटेर गर्ने चाहिँ सार्वजनिक निकायका प्रमुखहरूलाई अथवा सार्वजनिक निकायका सूचना अधिकारीहरूलाई अलिकति यो दण्डको व्यवस्था जुन सूचनाको हक समिति कानुनमा छ त्यसलाई कानुन गर्नेतर्फ लैराखेका पनि छौँ र अहिलेसम्म हेर्ने हो भने लगभग 31 जनालाई चाहिँ अब यो सूचना उपलब्ध नगराएको कारणबाट कार्यवाही पनि भइरहेको अवस्था छ। यो क्रमलाई हामीले जारी राख्छौँ। सूचनाको हकको कार्यान्वयन चाहिँ बिस्तारै अब वृद्धि हुने क्रममा छ। स्वतः प्रकाशनहरू भइरहेका छन्, सार्वजनिक निकायहरूलाई जानकारी छ, व्यक्तिहरूले सूचना माग्ने क्रम बढिरहेको छ। त्यसले गर्दाखेरि यो सूचनाको हकको सचेतना अझै बढ्दै गएको छ भन्ने मन लाग्छ। तर यो नियमित बढाइराख्नुपर्ने विषय पनि हो, यो क्रमिक रूपमा अगाडि बढाइराख्नुपर्ने विषय पनि हो।
अहिले पनि जनस्तरसम्म सूचनाको हकबारे जानकारी पुग्न नसकेको हो कि?
यहाँ नयाँ नयाँ सूचना मागकर्ताहरू दैनिक रूपमा बढ़िरहेको पनि देखिन्छ पुनरावेदनहरू हेर्ने हो भने। र फेरि सूचना कतिपय नागरिकले सार्वजनिक निकायमा जाँदाखेरि सूचना पाइसकेको अवस्थामा हामीले आउनुपर्ने कुरा पनि भएन र धेरैजनाले त्यो पाइरहेका हुन्छन् र केही कुनै नयाँ सूचना मागकर्ताहरू पनि छन्। तर चाहिँ एउटा पाटो चाहिँ फेरि सही थियो भने हामी अझै पनि नागरिक तहमा चाहिँ पुग्न सकेका छैनौँ। त्यो फेरि त्यो भूमिका भनेको राष्ट्रिय सूचना आयोगले मात्रै गरेर पनि हुँदैन। तैपनि हामीले चाहिँ एउटा प्रयास चाहिँ अब अहिले नयाँ प्रयासहरू चाहिँ के गर्दैछौँ भने एउटा त अब हामीले यो सञ्चार माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने पनि प्रयास गरिरहेको छौँ। दोस्रो कुरो भनेको के भने यो सूचना मागकर्तालाई पनि सूचना माग्ने कहाँ कसरी के भन्ने छोटो खालको चाहिँ एउटा सहयोगी पुस्तिका बनाएर व्यापक रूपमा चाहिँ यो नागरिक तहमा चाहिँ बाँड्ने चाहिँ हाम्रो चाहिँ प्रयास सुरु गर्न खोजिरहेका छौँ। त्यो चाहिँ अब अन्तिम सहयोग पुगेको छ। त्यो सहयोगी पुस्तिकाले नागरिकहरूलाई चाहिँ ए हाम्रो अधिकार रहेछ, यो अधिकार यसरी माग्न पाइरहेछ भने अलिकति विस्तृत रूपमा, किनभने सबै नागरिकमै तहमा चाहिँ राष्ट्रिय सूचना आयोग पुग्न पनि सक्दैन। यसको दायित्व हामी राष्ट्रिय सूचना आयोगको मात्र नभइकन नेपाल सरकार, सार्वजनिक निकायहरू, यो कानूनको पालना गराउने अनि फेरि थुप्रै गैर सरकारी संस्थाहरू पनि हुनुहुन्छ जसले चाहिँ यसमा योगदान पुर्याइराख्नु भएको छ। सञ्चार माध्यमहरूले, रेडियो नेपाल जस्तै थुप्रै सञ्चार माध्यमहरूले सूचनाको हकको प्रवर्धनको लागि थुप्रै क्रियाकलापहरू गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि यो बिस्तारै बढ्दै पनि जान्छ भन्ने लाग्छ। तर त्यसलाई अझै अलि एग्रेसिभली लैजानको लागि पनि फेरि हामीले प्रयासहरू गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। त्यो सन्दर्भमा अब अहिले हामीले त्यो सहयोगी पुस्तिका बनाएर प्रत्येक गाउँ गाउँमा चाहिँ नागरिक पुर्याउन सक्यो भने त्यसलाई अलि प्रभावकारी हुन्छ कि भन्ने एउटा पाटो अर्को पनि छ। फेरि अर्को पाटोबाट हेर्दाखेरि हामीले एउटा रणनीतिक योजना राखेर लैजानुपर्ने अवस्था छ। त्यसले गर्दाखेरि त्यसमा पनि हामी गइरहेका छौँ अहिले। त्यो पनि भयो भने त्यसमा चाहिँ हामी जान सक्यो भने जान्छ भन्ने लाग्छ हामीलाई।
अब अहिले हामी महत्वपूर्ण सङ्घारमा पनि छौँ, यही वैशाख 30 गते स्थानीय तहको निर्वाचन हुँदैछ। यो सन्दर्भमा सूचनाको हकको कार्यान्वयन प्रयोगलाई चाहिँ कसरी हेर्न सकिन्छ?
साह्रै नै महत्वपूर्ण निर्वाचन अब यो आइरहेको छ। स्थानीय तहको दोस्रो संविधान आएपछिको दोस्रो निर्वाचन पनि हो। फेरि चाहिँ नागरिकहरूसँग साह्रै नजिक भएर काम गर्नुपर्ने संस्थाको चाहिँ निर्वाचन भएको हुनाले स्वाभाविक रूपमा यसले साह्रै नै महत्व राख्छ भन्ने हामीलाई पनि लागेको छ। त्यही सन्दर्भमा हेर्ने हो भने फेरि निर्वाचन भनेको कस्तो भने अब नागरिकले निर्भीक रूपमा एकदमै चाहिँ के भने स्वविवेकले मतदान गर्न पायो भने मात्रै त्यसको चाहिँ महत्व चाहिँ त्यसको चाहिँ प्रतिफल राम्रो आउँछ भन्ने लाग्छ। त्यही हिसाबबाट चाहिँ यो निर्वाचनको क्रममा यो सूचना चाहिँ सही सूचना सही समयमा प्रभाव गर्न सकियो भने मात्रै त्यसले चाहिँ प्रतिफल दिन सक्छ भन्ने लाग्छ। र फेरि यो सूचना प्रविधिको विकास हुँदै गर्दाखेरि थुप्रै प्रकारका चाहिँ भ्रामक सूचनाहरू, अफवाहहरू फैलाउने क्रियाकलापहरू निर्वाचनको क्रममा विशेष गरेर निर्वाचनको बेलामा बढी हुने गरेको छ. त्यो अन्तर्राष्ट्रिय रूपमा पनि यो अनुभव भएको विषय हो र नेपालमा पनि त्यो क्रम जारी हुन्छ नै स्वाभाविक रूपमा. र अहिले भन्ने हो भने सामाजिक सञ्जालहरूको प्रयोग गर्ने, अब चाहिँ युट्युबको प्रयोग गर्ने, अब एसएमएसको प्रयोग गर्ने, थुप्रै चाहिँ माध्यमहरू, टेलिभिजन, अब यो संचार माध्यमहरूलाई प्रयोग गर्ने क्रम पनि बढिरहेको छ. त्यसले गर्दाखेरि निर्वाचनमा कतै धेरै कुराहरू हामीले सकारात्मक रूपमा लिनुपर्ने हुन्छ. यी सामाजिक सञ्जालका सूचना प्रवाह गर्ने संस्थाहरूको चाहिँ क्रियाकलाप नै राम्रै प्रभाव पार्छ भन्ने जानुपर्ने हुन्छ. तर केही तत्वहरू हुन्छ जसले चाहिँ यस्ता यसलाई चाहिँ दुरुपयोग गर्ने प्रयास पनि स्वाभाविक रूपमा गर्छन् भन्ने कुरामा फेरि कुनै चाहिँ शङ्का छैन. त्यो भएको हुनाले त्यसलाई चाहिँ चिर्नको लागि पनि अहिले हामीले चाहिँ यो राष्ट्रिय सूचना आयोगले पनि केही निर्देशनहरू निर्वाचन आयोग नेपाल सरकारलाई दिएको पनि छ. यही क्रममा के भने यो एउटा त के भने नागरिक यो निर्वाचन शिक्षालाई अझ व्यापक रूपमा बनाएर लैजानुपर्छ. किनभने नागरिकले नै कसरी निर्वाचनमा भाग लिने, केमा भाग लिने, कसरी भाग लिने, किन महत्वपूर्ण छ भन्ने कुरा बुझाउन सकिएन भने यसको फेरि महत्व त्यति प्रतिफल राम्रो आउँदैन भन्ने हिसाबबाट पनि हामीले त्यो पनि भनेका छौँ. अर्को कुरा के भने सामाजिक सञ्जालहरू यस्ताहरूलाई चाहिँ अलिकति निगरानीमा राख्ने, गलत भ्रामक सूचनाहरू गएको छ भने त्यसलाई चाहिँ समयमै त्यसलाई चाहिँ नियामक निकायमा रोक्ने प्रयास गर्ने. अर्को चाहिँ भनेको के भने निर्वाचन आयोग लगायत राजनीतिक दलहरूले पनि हाम्रो हामीले सामाजिक सञ्जालमा यो माध्यमबाट गरिरहेको छौँ भने अलि अगाडि बढेर स्वतस्फूर्त रूपमा सूचनाहरू प्रभाव गर्न सकियो भने भ्रामक सूचनाहरूको प्रभाव चाहिँ कम पर्न सक्छ भन्ने लागेर यो एकदमै यो महत्वपूर्ण समय भएको हुनाले यो यसमा चाहिँ हाम्रो प्रयास जारी छ.
हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङसँग.
नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकका रूपमा राखेको छ. संविधानको धारा 27 सूचनाको हक सम्बन्धी व्यवस्था गरिएको छ भने सूचनाको हक सम्बन्धी ऐन 2064 र सूचनाको हक सम्बन्धी नियमावली 2065 हाल कार्यान्वयनमा छ. सोही प्रयोजनका लागि राष्ट्रिय सूचना आयोगको गठन गरिएको छ भने सूचनाको हक सम्बन्धी संवैधानिक र कानूनी व्यवस्थाको कार्यान्वयनका लागि विभिन्न क्रियाकलापहरू हाल कार्यान्वयनमा छन्. कार्यक्रमको शुरूमा सूचनाको हक सम्बन्धी संवैधानिक र कानूनी व्यवस्था बारेको यो जानकारी सुनौ. संविधानत सार्वजनिक निकायले सूचना माग्न पूर्वक आएका उजुरीहरू या सूचनाको मागलाई पूरा गर्नुपर्ने हुन्छ. सार्वजनिक निकायले प्रमुख वा सूचना अधिकारी मार्फत त्यस्ता खालका सूचनाहरू दिनुपर्ने व्यवस्था छ. कुनै सार्वजनिक निकायका सूचना अधिकारीले जानी जानी वा बदनियतपूर्वक सूचना नदिएको वा सूचना दिन अस्वीकार गरेको तथा आंशिक रूपमा सूचना दिएको वा गलत सूचना दिएको भन्ने लागेमा त्यस्तो अधिकारीलाई प्रचलित कानून बमोजिम विभागीय कार्यवाही पनि हुने गरेको छ. सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले मनासिब कारण बिना सूचना नदिएको वा दिन इन्कार गरेको, आंशिक रूपमा वा गलत सूचना दिएको वा सूचना नष्ट गरेको देखिएमा आयोगले त्यस्तो कार्यालय प्रमुख वा सूचना अधिकारीलाई सजाय गर्न सक्नेछ. सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले मनासिब कारण बिना सूचना नदिएको वा दिन इन्कार गरेको, आंशिक रूपमा वा गलत सूचना दिएको वा सूचना नष्ट गरेको देखिएमा आयोगले त्यस्ता प्रमुख वा सूचना अधिकारीलाई 1,000 रूपियाँदेखि 25,000 रूपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ. त्यस्ता कार्यालय प्रमुख वा सूचना अधिकारी विभागीय कार्यवाही हुने पदमा रहेको भए निजलाई विभागीय सजायका लागि आयोगले सम्बन्धित निकायमा लेखी पठाउन पनि सक्दछ. सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले समयमा दिनुपर्ने सूचना बिना कारण समयमा उपलब्ध नगराई ढिलाइ गरेमा जति दिन ढिलाइ गरेको हो प्रतिदिन 200 रूपियाँका दरले निजलाई जरिवाना हुने व्यवस्था छ. सजायमा चित्त नबुझ्ने सूचना अधिकारी वा कार्यालय प्रमुखले आयोगले गरेको सजाय सम्बन्धी निर्णयमा चित्त नबुझाएमा सूचना अधिकारी वा कार्यालय प्रमुखले त्यस्तो निर्णयका विरूद्ध पुनरावलोकन गर्न अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था समेत गरिएको छ. त्यस्तो पुनरावेदन सजाय सम्बन्धी निर्णयको जानकारी पाएको मितिले 35 दिनभित्र गर्नुपर्ने व्यवस्था छ. विभागीय कार्यवाहीका हकमा भने आयोगले विभागीय कार्यवाहीका लागि सिफारिश गरी पठाएमा सम्बन्धित सार्वजनिक निकायले 3 महिनाभित्र त्यस्तो कार्यालय प्रमुख वा सूचना अधिकारीलाई विभागीय कार्यवाही गर्नुपर्दछ. त्यस्तो कार्यवाहीको जानकारी आयोगलाई समेत उपलब्ध गराउनुपर्नेछ. सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले सूचनाको हक सम्बन्धी ऐन 2064 बमोजिम सूचना नदिएको, दिन इन्कार गरेको, आंशिक वा गलत सूचना दिएको वा सूचना नष्ट गरेको कारणले कुनै व्यक्तिलाई हानि नोक्सानी पर्न गएको अवस्थामा क्षतिपूर्ति माग गर्न पनि सक्दछन्। क्षतिपूर्तिको माग गर्दा सूचना नपाएको, आंशिक रूपमा वा गलत सूचना पाएको वा सूचना नष्ट गरेको मितिले 3 महिनाभित्र आयोग समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ. क्षतिपूर्तिको माग गर्दै आयोग समक्ष परेको निवेदन जाँचबुझ गर्दा मनासिब देखिएमा आयोगले सम्बन्धित निकायबाट क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था छ. यसरी क्षतिपूर्ति भराउँदा निवेदकलाई पर्न गएको वास्तविक हानि नोक्सानीलाई विचार गरी मनासिब माफिकको क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ. सूचनाको हक भनेको अधिकतम खुलापन हो. सार्वजनिक निकायहरूले आफूसँग रहेका कतिपय संवेदनशील सूचनाहरू भने संरक्षण गरेर राख्नुपर्ने व्यवस्था छ, जसलाई सूचनाको हकको अपवादका क्षेत्रका रूपमा लिने गरिन्छ। ती विषयका सूचना भने स्वत खुलासा गर्नुहुँदैन भन्ने व्यवस्था छ। सूचनाको हक सम्बन्धी ऐन 2064ले पाँच प्रकारका सूचनाहरू सार्वजनिक निकायले संरक्षण गरेर राख्नुपर्ने र तत्काल सार्वजनिक नगर्ने सूचीमा राखेको छ, जस अनुसार सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने विषय छन्। त्यसै गरी अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना पनि संरक्षण गर्नुपर्ने व्यवस्था छ। आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने खालका सूचनाहरू संरक्षण गर्नुपर्दछ। विभिन्न जाति वा सम्प्रदाय बीचको सुसम्बन्धमा प्रत्यक्ष खलल पार्ने खालका सूचनाहरू पनि सार्वजनिक गर्नुहुँदैन भन्ने मान्यता रहेको छ। व्यक्तिगत गोपनीयता र व्यक्तिको जीव, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने खालका सूचनाहरू पनि संरक्षण गर्नुपर्ने भनी सूचनाको हक सम्बन्धी ऐन 2064ले सार्वजनिक नगर्ने सूचीमा राखेको छ।
आजको लागि सूचना हाम्रो अधिकार कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।